नेपाल दर्पणमा साथी रोविना श्रेष्ठसँगै मोहन पौडेलको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटीसी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
देउवाका अडान सामु निधि लचक भएपछि जयबहादुर चन्द प्रहरी महानिरीक्षक हुने पक्का, आइतबारको मन्त्री परिषद बैठकमा प्रस्ताव पेश हुने।
सत्य निरूपण र बेपत्ता छानबिन आयोगको म्याद एक वर्ष थपिएको एक वर्षमा पनि आयोगले काम नसक्ने।
थपिएको एक वर्षभित्रमा प्रत्येक पीड़ितको घर आँगनमा गएर 25 पेजको प्रश्नावली एन्टीमर्टम तथ्याङ्क संकलन मात्रै गर्न सक्ने अवस्था छ।
उत्पादनशील क्षेत्रतर्फ कर्जा बढ़ाउने भन्दै बैंकहरूले गाड़ी र घर जग्गा किन्न ऋण नदिने। चालू आर्थिक वर्षको पहिलो 6 महिनामा व्यापार घाटा 71% बढ़्यो।
शरणार्थी शिविर बन्द गर्ने केन्या सरकारको निर्णय त्यहाँको उच्च अदालतले उल्ट्यायो। शिविर बन्द गर्नु आम उत्पीड़न हुने अदालतको भनाई।
र नेत्रहीन विश्वकप क्रिकेटमा नेपालद्वारा न्यूजील्याण्ड पराजित। हिमालयन शेर्पालाई हराउँदै त्रिभुवन आर्मी सिमरा गोल्ड कप फुटबलको फाइनलमा।
गुणस्तरमा उच्च एक पटकको प्रयोग पुस्तौ पुस्ता ढुक्का।
हेटौडा सिमेन्ट उद्योगबाट उत्पादित उच्च गुणस्तरको ओपीसी शक्ति ब्रान्डको सिमेन्ट प्रयोग गरी ढुक्क हौ।
सम्पर्क हेटौडा सिमेन्ट उद्योग लिमिटेड हेटौडा, फोन 0574125598 98550779222।
अनुदानका लागि प्रस्ताव बुझाउने समय तालिका परिवर्तन गरिएको बारे विश्वविद्यालय अनुदान आयोगको जरुरी सूचना।
यही माघ 7 गते प्रकाशित सूचना अनुसार यस आयोगबाट आह्वान भएको भौतिक सुविधा विकास अनुदान, नियमित अनुदान र विशेष अनुदानको प्रस्ताव पेश गर्न पूर्वाञ्चल र मध्यपश्चिमाञ्चल विकास क्षेत्रको समय सीमा यही फागुन 2 गतेसम्म तोकिएकोमा प्रस्ताव दर्ता प्रक्रियालाई सहजीकरण गर्न प्रस्ताव दर्ताको समय सीमा परिमार्जन गरिएको छ।
मेची अञ्चलका क्याम्पसहरूको लागि प्रस्ताव बुझाउने अन्तिम मिति यही फागुन 2 गते।
कोशी अञ्चलका क्याम्पसहरूको लागि प्रस्ताव बुझाउने अन्तिम मिति यही फागुन 3 गते।
सगरमाथा अञ्चलका क्याम्पसहरूको लागि प्रस्ताव बुझाउने अन्तिम मिति यही फागुन 4 गते।
राप्ती भेरी रको लागि प्रस्ताव बुझाउने अन्तिम मिति यही फागुन 5 गते।
विश्वविद्यालय अनुदान आयोग, सानोठिमी, भक्तपुर।
फोन 01-6638-549
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। प्रहरी नायब महानिरीक्षक डीआईजी जयबहादुर चन्द नेपाल प्रहरीको महानिरीक्षक अर्थात आईजी बन्ने पक्का भएको छ। गृहमन्त्री विमलेन्द्र निधिले चन्दलाई आईजी बनाउने भन्दै मन्त्री परिषदमा पेश गर्ने प्रस्ताव तयार पार्न गृह सचिव लोकदर्शन रेग्मीलाई निर्देशन दिएसँगै चन्द आईजी बन्ने पक्का भएको स्रोतले बताएको छ। मन्त्री निधिको निर्देशनमा रेग्मीले तयार पारेको प्रस्ताव आइतबारको मन्त्री परिषद बैठकमा पेश गरिनेछ। वरिष्ठताका आधारमा 1 नम्बरका डीआईजी नवराज सिलवाल आईजी हुनुपर्छ भन्ने अडान राख्दै आएका गृहमन्त्री विमलेन्द्र निधि पार्टी सभापति देउबाको अडान सामु लचक हुनुभएको हो। अहिलेको यो निर्णयमा कुनै फेरबदल नभएमा 72,000 प्रहरीको जिम्मेवारी जयबहादुर चन्दले सम्हाल्ने पक्का छ। देउबाकै क्षेत्र सुदूरपश्चिमका चन्द 2044 सालमा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गर्नुभएको हो। डीआईजी बढ़ुवा क्रममा 3 नम्बरमा रहेका उहाँले पहिलो वरियताका नवराज सिलवाल र दोस्रो वरियताका प्रकाश अर्याललाई पछि पार्दै आईजी बन्ने पक्का भएको हो। सरकारको नेतृत्व गरेको नेकपा माओवादी केन्द्रले चाहेको व्यक्ति सशस्त्र प्रहरी प्रमुख बनाउने र कांग्रेसले चाहेको व्यक्तिलाई नेपाल प्रहरीको प्रमुख बनाउने गरी दुई दलबीच यसअघि नै सहमति भएको थियो। तर निधि र देउबाको विवादले नेपाल प्रहरीको महानिरीक्षक नियुक्ति सम्बन्धी प्रस्ताव आजको मन्त्री परिषद बैठकमा पेश हुन सकेको थिएन। आजको मन्त्री परिषद बैठकले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको म्याद एक वर्ष थपेको छ। यस सम्बन्धी थप सामग्री केही बेरमा प्रस्तुत गर्नेछौं।
प्रमुख 5 राजनैतिक दलले स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदनलाई चाँडो अन्तिम रूप दिएर सरकारलाई सुझाव पेश गर्न गठित समितिलाई निर्देशन दिएको छ। सिंहदरबारमा आज भएको छलफलमा पुनर्संरचना आयोगको प्रतिवेदनको सम्बन्धमा प्राप्त गुनासो अध्ययन गरी मन्त्री परिषदमा सुझाव पेश गर्न गठित समितिलाई प्रतिवेदनलाई अन्तिम रूप दिन भनिएको हो। कार्यदलका संयोजक एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेले आयोगले दिएको प्रतिवेदनका विषयमा देखिएको विवाद समाधान गर्न आफूहरू अग्रसर भएको जानकारी दिनुभयो।
अब यो समितिलाई त सुझाव दिन, अध्ययन गर्न र मापदण्ड अनुसार छ कि छैन भनेर हामीलाई हेर्न भनिएको छ। त्यसकारणले त्यहाँ कहाँ कहाँ समस्याहरू छन् त्यसलाई हामी हेर्छौँ र चाहिँ नेपाल सरकारलाई हामीले आफ्नो सुझाव दिन्छौँ। खास गरेर जहाँ जहाँ चाहिँ सर्वदलीय सहमति भएका छन्, सहमति भएका विषयवस्तुहरूलाई कार्यान्वयन नभएको यदि छ भने त्यो कहाँ कहाँ छ। दुई नम्बर प्रदेशमा फागुनको एक गते, दुई गते, तीन गते दुई नम्बर प्रदेशका व्यवस्थापिका संसदमा रहेका जति पनि माननीय सांसदहरू हुनुहुन्छ उहाँहरूसँग छलफल गर्ने र सुझाव लिने भनेर एउटा तय गरेका छौँ।
बैठक प्रमुख प्रतिपक्षी दल एमाले भने चुनाव नगराउनका लागि पुनर्संरचना आयोगको प्रतिवेदन अघि सारिएको भन्दै आशंका जनाएको छ। संविधान कार्यान्वयनका लागि तत्काल चुनावमा जानुपर्ने भएकाले प्रतिवेदनलाई चाँडो निष्कर्षमा पुर्याउन आफूहरूले सुझाव दिएको एमाले उपाध्यक्ष भीम रावलले जानकारी दिनुभयो।
निर्वाचनलाई धकेल्नको लागि स्थानीय तहको पुनर्संरचना सम्बन्धी आयोगको प्रतिवेदनको न्यू बनाएर यसमा के गर्ने भनेर तपाईँले छलफल गर्नुभएको भने यसप्रति नेकपा एमालेको आपत्ति छ। यो कुरा नेकपा एमालेलाई मान्ने छैन। यदि सरकार निर्वाचनमा जानु खोजेको भने मिति घोषणा गर्नुहोस्। आयोगको प्रतिवेदनमा कहाँनिर साँच्चीकै गम्भीर समस्या उत्पन्न भयो भन्ने तपाईँले स्पष्ट कुरा ल्याउनु भयो भने नेकपा एमाले रचनात्मक सहयोग गर्न र समस्या समाधान गरेर अगाडि जान तयार छ। निर्वाचनको मिति घोषणा नगर्ने, समय यत्तिकै भिड्क्याउने यस्तो कुराप्रति हामीहरू सहमति छैन भन्ने कुरा एउटा।
प्रमुख निर्वाचन आयुक्त अयोधी प्रसाद यादवले निर्वाचन आयोगमा अहिलेसम्म सरकारबाट चुनाव सम्बन्धी कुनै पनि ऐन कानूनहरू नआएको स्पष्ट पार्नुभएको छ। रिपोर्टर्स क्लबमा आज भएको साक्षात्कारमा प्रमुख निर्वाचन आयुक्त यादवले सरकारले दिनुपर्ने चुनाव सम्बन्धी ऐन तथा कानूनहरू राष्ट्रपतिबाट प्रमाणीकरण भए पनि आयोगलाई नदिएको गुनासो गर्नुभयो। सरकारले चुनावको तयारी थाल्न पत्राचार गरेपछि त्यसैका आधारमा तयारी थालेको यादवको भनाई छ। उहाँले चुनावको मिति र स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदन चाँडोभन्दा चाँडो उपलब्ध गराउनुपर्ने माग गर्दै त्यसो भए मात्रै आफूहरूले जेठभित्र चुनाव गराउन सक्ने स्पष्ट पार्नुभयो।
पेन्सन वितरणको नाममा भारतले नेपालमा आफ्नो रक्षा सञ्जाल फैलाउँदै गएको छ। ठाउँ ठाउँमा पेन्सन वितरण कार्यालय पीपीओ र 25 जिल्लामा जिल्ला सैन्य बोर्ड डीएसबी स्थापना गरेर भारतले नेपालमा आफ्नो रक्षा सञ्जाल फैलाएको हो। उसले नेपालमा थप पीपीओ र डीएसबी स्थापनाका लागि पहल समेत गरिरहेको छ। भारतीय सेनामा काम गरेका 1.5 लाख सैनिक र उनीहरूका परिवारलाई सेवा दिने नाममा नेपालमा भारतले ठूलो रक्षा सञ्जाल निर्माण गरेको हो, जबकि भारतीय सेनामा कार्यरत सैनिक र उनीहरूका परिवारलाई बैंक मार्फत नै पेन्सन वितरण गर्न सहज र कम खर्चिलो हुन्छ। तर भारतले नेपालका जिल्ला जिल्लामा आफ्नो प्रभाव जमाउने उद्देश्यले पेन्सन बाँड्ने नाममा जिल्ला जिल्लामा आफ्नै कार्यालय स्थापना गरेको छ। खोज पत्रकारिता केन्द्रले गरेको यस सम्बन्धीको खोज रिपोर्टिङको विस्तृत विवरण तपाईंले उज्यालो अनलाइनमा पढ्न सक्नुहुन्छ।
धनुषाको नापी कार्यालयमा घरको नक्सा लिन पुगेका दुई सेवाग्राहीलाई कर्मचारीले आज कुटपिट गरेका छन्। नक्सा उपलब्ध गराउन माग गर्दा नापी कार्यालयका कर्मचारीले जनकपुरको श्यामचोकका ललन शाह र उहाँका छोरा अमित शाहलाई कुटपिट गरेका पीड़ितको भनाई छ। नक्सा माग्दा कर्मचारीले वाहना बनाउन थालेको र आफू आक्रोशित भएपछि कार्यालय प्रमुखसहित अन्य कर्मचारी मिलेर कुटपिट गरेको पीड़ित शाहले आरोप लगाउनुभयो। कुटपिटबाट घाइते भएका शाहलाई धनुषा प्रहरीले उपचारका लागि जनकपुर अञ्चल अस्पताल लगेको शाहका छोरा अमितले बताउनु भएको छ। नापी कार्यालयका प्रमुख सुरेश जोशीले भने कार्यालयमा हो हल्ला भएको तर कसैलाई हातपात नगरेको दावी गर्नुभएको छ।
तरलता अर्थात लगानी योग्य रकमको अभाव भएको भन्दै बैंकहरूले गाड़ी र घर जग्गा किन्नका लागि ऋण नदिने भएका छन्। यस्तै शेयर धितो राखेर दिँदै आएको ऋण पनि उनीहरूले रोकेका छन्। नेपाल राष्ट्र बैंकले अनुत्पादक क्षेत्रको कर्जा रोक्न भनेपछि बैंकहरूले गाड़ी घर जग्गा किन्न तथा शेयर धितो राखेर ऋण नदिने निर्णय गरेका हुन्। राष्ट्र बैंकले उत्पादनशील क्षेत्रतर्फ कर्जा बढ़ाउन बैंकहरूलाई भनेको छ। यसअघि बैंकहरूले गाड़ी र घर जग्गा खरीदका लागि सजिलै ऋण दिने गरेका थिए। तरलता अभाव हटाउने बारेमा गवर्नर डाक्टर चिरञ्जीवी नेपालले हिजो मात्र बैंकरहरूसँग छलफल गर्नुभएको थियो। गवर्नर नेपालले अर्थमन्त्री, अर्थ सचिव, राजस्व सचिवसँग छलफल गरी तरलता अभावको अवस्थालाई सामान्य पार्ने प्रयास भइरहेको र बैंकहरूलाई आर्थिक अनुशासन कायम गर्न निर्देशन दिएको जानकारी गराउनु भएको थियो।
चालू आर्थिक वर्षको पहिलो छ महिनाको व्यापार घाटा 71% बढेको छ। निर्यातमा सामान्य सुधार भए पनि आयातमा देखिएको वृद्धिका कारण व्यापार घाटामा 71.3% बढेको हो। व्यापार तथा निकासी प्रवर्धन केन्द्रले आज सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको समीक्षा अवधिमा व्यापार घाटा 4.30 अर्ब रूपियाँ पुगेको छ। पछिल्लो छ महिनामा नेपालको कुल निकासी पोहोरको भन्दा 10.8% बढेर 36.32 अर्ब रूपियाँ पुगेको छ। पैठारी भने 64.3% बढेर 4.5 अर्ब रूपियाँ पुगेको छ। यो अवधिमा नेपालबाट निकासी भएका प्रमुख वस्तुमा उनी, गलैंचा, तयारी पोशाक, मुसुरोको दाल, पोलिस्टर तथा अन्य धागो, कपड़ा, फलाम तथा स्टील र तिनका उत्पादन, हस्तकलाका सामान, चाउचाउ, मञ्जन, अलैची, चिया, अदुवा, नेपाली हाते कागज, छाला, पस्मिना, पछ्यौरा, जड़ीबुटी छन्। भारतबाट पेट्रोलियम पदार्थ, फलाम तथा तिनका उत्पादन, यातायातका साधन, यान्त्रिक तथा पूर्जा र अन्य प्रशस्त मात्रामा आयात भएको देखिएको छ। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल दर्पणमा। रिपोर्ट सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
मीना कति हतारो, छोरीलाई खुब लगाइसक्यो?
लगाइसक्यो, तिम्रो छोरीलाई नि
लगाइसक्यो।
अनि गीता अब अर्को छिटै होला नि, होइन
कहाँ हुनु, हामीले त छोरीलाई 45 दिनको खुब लगाउँदा नै हाम्रो स्मार्ट छनौट गरिसक्यौ। मैले इम्प्लान्ट लगाएँ नि, अब अर्को 3-5 वर्षसम्म छोरीलाई राम्रोसँग स्याहार सुसार गर्ने हामी त ढुक्क छौ।
कति स्मार्ट छ हौ मेरो साथी त, तर म पनि कम छुइन नि। म पनि मेरी छोरीलाई 1000 दिनसम्म राम्रो स्याहार सुसार गर्छु, त्यसैले आज 3 महिने सुई लगाएकी छु।
स्तनपान गराइरहेका आमाहरूको लागि पनि परिवार नियोजनका सुरक्षित अस्थायी साधनहरू हुन्छन्। सुनौलो 1000 दिनका आमाहरू नजिकैको स्वास्थ्य संस्थामा गई परामर्श लिई आफ्नो लागि स्मार्ट छनौट गर्नुहोस्।
परिवार नियोजन, स्मार्ट बन्छ जीवन। सेवा र सल्लाहको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राखौ।
स्वास्थ्य मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र र अमेरिकी विकास नियोग USAID।
सबको घर घर भित्र पस्छ, सबको मन मन भित्र पस्छ। नेपाल टेलिकम, नेपाल टेलिकम।
जन जनको आवाज, घर घरको आवाज, हामी सबै नेपालीको आवाज, नेपाल टेलिकम, राष्ट्रको संचार।
उज्यालो क्विज, आजको प्रश्न।
123 मिटर लामो क्यानभासमा एक दिनमै रङ भरेर विश्व कीर्तिमान राख्ने नेपाली कलाकार को थिए?
ए किरण मानन्धर, रवि सुरेन देसार।
यसको उत्तर तपाईँ आफ्नो मोबाइलको मेसेज बक्समा गई क्विजको छोटकरी रूप QZ टाइप गरी एक स्पेस दिएर सही अप्सन ए वा बी टाइप गरी 3566 SMS गर्नुहोस्।
सही उत्तर दिने मध्ये कम्प्युटरले छानेको एकजनाको लागि चन्द्रगिरी केबलकारको टिकट पुरस्कार स्वरूप दिइनेछ।
सही उत्तरका लागि भोलि बिहान 6:30 बजे प्रसारण हुने कार्यक्रम उज्यालो फल्चा सुन्न नबिर्सनु होला।
उज्यालो क्विजका साथमा
तपाईँ अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले देउबाका अडान सामु निधि लचक भएपछि जयबहादुर चन्द प्रहरी महानिरीक्षक हुने पक्का, आइतबारको मन्त्री परिषद बैठकमा प्रस्ताव पेश हुने, उत्पादनशील क्षेत्रमा कर्जा बढ़ाउने भन्दै ब्याङ्कहरूले गाड़ी र घर जग्गा किन्न अब ऋण नदिने, चालू आर्थिक वर्षको पहिलो छ महिनामा व्यापार घाटा 71% बढ़्यो लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी प्रसंग, सरकारले सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको म्याद 1 वर्ष थपेको छ। दुवै आयोग सम्बन्धी ऐनमा कार्यकाल 2 वर्ष हुने र आवश्यक परे 1 वर्ष थप गर्न सकिने प्रावधानमा टेकेर आज बसेको मन्त्री परिषद बैठकले म्याद सकिने अन्तिम दिन 1 वर्ष थपेको हो। म्याद थपका लागि दुवै आयोगले सरकारलाई आग्रह गरेका थिए। द्वन्दकालका घटना छानबिन र दोषीमाथि कार्यवाही गर्ने उद्देश्यले आयोग गठन भए पनि दुई वर्षको अवधिमा उजुरी लिने बाहेक केही काम हुन सकेको छैन। मिलमिलाप आयोगमा 58,000 उजुरी दर्ता भएका छन् भने बेपत्ता छानबिन आयोगमा 2,800 भन्दा बढ़ी उजुरी दर्ता भएका छन्। दुवै आयोगले गएको वैशाखदेखि असारसम्म उजुरी लिएका थिए। आयोगले प्रभावकारी रूपमा काम नगर्दा द्वन्दकाल घटनाका पीड़ित झन मर्कामा परेका छन्। 2063 मंगिर 5 गते शान्ति सम्झौता हुँदा 6 महिनाभित्र गठन गर्ने भनिएको आयोग 8 वर्षपछि गठन गरिएको थियो। दुई वर्षसम्म उजुरी लिनमै समय बिताएको आयोगले थपिएको अवधिमा काम सक्छ र भनेर साथी प्रकाश ढकालले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका प्रवक्ता विष्णु पाठकलाई सोध्नु भएको छ।
थपिएको समयभित्र एक वर्ष अवधिमा हामी काम सक्छौँ त्यो पनि भन्दैनौँ, किन पनि भन्दैनौँ भन्दाखेरि हामीले थपिएको एक वर्षभित्रमा प्रत्येक पीड़ितको घर आँगनमा गएर 25 पेजको प्रश्नावली एन्टीमर्टम तथ्याङ्क संकलन मात्रै गर्न सक्ने अवस्था छ। त्यसको अनुसन्धानको प्रक्रियाका लागि अरू समय लाग्ने छ। 2888 उजुरीहरू कार्यान्वयनको पक्षमा छन् भनेपछि अहिले हामी प्रारम्भिक चरणबाट कसरी वृहत अनुसन्धानमा जाने भनेर निष्कर्षमा पुगिरहेको अवस्था हो। त्यसका लागिलाई हामीले प्रारम्भिक अनुसन्धानहरू अन्तिम चरणमा पुगेको छ र हामी सक्ने फागुनभित्रमै सक्दछौँ। यसले मैले के मात्रै भन्न खोजेको भने हामीले अदालती प्रक्रियाको पनि काम गर्नुपर्छ एउटा बुझ्नुपर्ने कुरा। दोस्रो कुरो के पनि हो भन्दाखेरि हामीलाई जसरी सरकारले अनि सम्बद्ध पक्षले सहयोग गर्नुपर्ने त्यस्तो सहयोग गरेको बिल्कुलै अवस्था छैन। पयाँ लिनुपर्ने हुन्छ। पीडकहरू शक्तिशाली छन्। हिजो पनि शक्तिशाली थिए, आज पनि शक्तिशाली थिए। कतिसम्म शक्तिशाली थिए भन्दाखेरि हिजोको दिनमा एउटा शक्ति चाहिँ जनयुद्धताका टाउकाको मूल्य तोकिरहेको थियो भने अर्को शक्ति चाहिँ भनौँ न टाउको जङ्गलतिर लुकाएर हिँडेका शक्तिहरू अहिले सरकारमा छन्। उनीहरूलाई पनि हामीले बयान लिनुपर्ने हुन्छ। यो लामो प्रक्रिया छ। उहाँहरू कुनै पनि पीडकको नाम नतोकिकन पीडितहरूको नाम मात्रै बुझाइदिए हुन्थ्यो भन्ने प्रक्रियामा हुनुहुन्छ। हामी त्यो गर्ने अवस्थामा बिल्कुलै छैनौँ।
जस्तै सरकारले के कुरामा कसरी सहयोग गर्नुपर्थ्यो जुन तपाईँले पनि भन्नुभयो सरकारले सहयोग गरेन भनेर?
पहिलो कुरा त हामी 8 महिना 8 वर्ष 2 महिना 21 दिन ढिलो गरी बनेको आयोगको अफिस हुनुपर्छ, कर्मचारी हुनुपर्छ। त्यो बिल्कुलै 7 महिनासम्म हामीसँग कर्मचारी पनि थिएनन्, अफिस पनि थिएन। एउटा कुरा। दोस्रो कुरो, हामीलाई चाहेकै अवधिमा हामीले जुन बेपत्ता पारेका व्यक्तिको छानबिन आयोगले मसौदा नियमावलीको मसौदा बुझाएको थियो त्यो तुरुन्तै कार्यान्वयन हुनुपर्थ्यो। त्यो त्यसका लागि 13 महिना आयोग गठन भएको 13 महिना मात्रै प्राप्त भयो। बेपत्ता पार्ने कार्यलाई अपराधीकरण गर्नका लागिलाई आयोगले 13 महिना अगाडि सरकारलाई मसौदा बुझाएको छ, यो मसौदा पारित गरिदियो भनेर, त्यो पनि पारित गरेको अवस्था होइन। त्यसै गरी हामीलाई दिनुपर्ने कर्मचारी सरकारले नै दिन्छु भनेको कर्मचारी 50% भन्दा बढी दिएको अवस्था छैन। भनेपछि हामीलाई हाम्रो ऐनमा विशेषज्ञ राख्ने प्रावधान छ, तर विशेषज्ञ राख्ने प्रावधानका लागिलाई पनि यी कारणले गर्दाखेरि हामीले जसरी जस्तो छिटो छरितो रूपबाट काम गर्नुपर्ने हो काम गर्न पाएको अवस्था छैन।
सरकारले यति धेरै असहयोग गरेपछि जसले चाहिँ यो द्वन्दकालका घटनाहरूलाई निरूपण गर्न पीडितले चाहिँ न्याय पाउनको लागि जति सहयोग गर्नुपर्थ्यो त्यो ढंगले सहयोग नगरिसकेपछि एउटा आयोगको मात्र प्रयासले अब पीडितहरूले चाहिँ न्याय पाउँछन् भन्ने आश गर्ने ठाउँ त लगभग सकिएछ भन्ने निष्कर्षमा पुग्न सकिएला?
सकिँदैन। अहिले भर्खरै मात्रामा हामीले नागरिक समाजले हामीलाई हिजोको दिन भन्दा सकारात्मक रूपले सहयोग गरेको अवस्था हो। पीडितका संघ संस्थाहरू पनि हाम्रा साथमै छन्। अहिले बेपत्ता पारेका व्यक्तिको राष्ट्रिय सञ्जाल लगायतका अन्तर्राष्ट्रिय समिति आइसिआरसी लगायतका निकायले पनि हामीलाई सहयोग गर्नका लागिलाई सिटिजीले हामीलाई सहयोग गरिरहेको अवस्था छ। अन्तर्राष्ट्रिय समुदायहरू बिस्तारै हामीसँग खुलेर जाने भएको कारणले पनि सरकारले सहयोग गर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना हुँदै गएको छ।
वहाँ हुनुहुन्थ्यो बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका प्रवक्ता विष्णु पाठक। सरकारले थपेको एक वर्षमा आयोगले गर्ने कामबारे कुराकानी गर्दै अब फेरि खबरकै सिलसिला। न्यायाधीश नियुक्तिको विरोधमा दुई नम्बर प्रदेशका झण्डै 200 वकिलहरूले आज नेपाल बार एसोसिएशनबाट सामूहिक राजीनामा दिएका छन्। नेपाल बार एसोसिएशनको कार्यसमितिमा रहेका दुई नम्बर प्रदेशका सबै र अरू गरी झण्डै 250 जनाले सामूहिक राजीनामा बुझाएको न्यायाधीश नियुक्ति संघर्ष समितिका संयोजक सुधीर कुमार कर्णले जानकारी दिनुभयो। उनीहरूले आज नेपाल बार एसोसिएशनका अध्यक्ष शेरबहादुर केसीलाई सामूहिक राजीनामा बुझाएका छन्। न्याय परिषदले गरेको न्यायाधीश नियुक्ति समानुपातिक समावेशी सिद्धान्त विपरीत भएको भन्दै वकिलहरूले आन्दोलन गरिरहेका बेला बारले सर्वोच्च अदालतसँग सम्झौता गरेपछि दुई नम्बर प्रदेशका वकिलहरू असन्तुष्ट भएका थिए।
खानेपानी तथा ढल निकास विभागले खानेपानी गुणस्तर सुधार सम्बन्धी 41 आयोजना सञ्चालन गर्ने भएको छ। सबै नागरिकलाई शुद्ध खानेपानी उपलब्ध गराउने लक्ष्यका साथ काम गरेको विभागले 31 जिल्लामा गुणस्तर सुधार सम्बन्धी 41 आयोजना सञ्चालन गर्न लागेको हो। विभागका उपसचिव अरूण कुमार सिमखडाले 31 जिल्लामा प्रशोधन केन्द्र स्थापना गरेर खानेपानीको सुधार गर्न लागेको जानकारी दिनुभयो। यस्तै विभागले खानेपानी सुरक्षा योजना कार्यक्रम 75 जिल्लामा सञ्चालन गर्न लागेको छ। खानेपानी तथा सरसफाई राज्यमन्त्री दीपक खड्काले सन् 2017 अन्त्यसम्म सबै नेपालीको घर घरमा आधारभूत खानेपानी पुर्याउने लक्ष्य अनुसार मन्त्रालयले काम गरिरहेको पनि जानकारी दिनुभयो।
भूकम्पले पूर्ण रूपमा क्षति भएका सिन्धुपाल्चोक पिस्करका सरकारी विद्यालय स्वास्थ्य चौकी र सामुदायिक भवन निर्माण अन्तिम चरणमा पुगेको छ। सिंगापुर रेडक्रसको आर्थिक सहयोग एवं प्रारम्भ सामाजिक संस्थाले सञ्चालन गरेको पिस्कर पुननिर्माण परियोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको हो। सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
लोकसेवा परीक्षा तयारीको लागि एक छुट्टै नाम, सफलताको लागि कहीँ कतै नअल्मली सिधै कोसिसमै जाम।
हामी कहाँ सञ्चालन हुने कक्षाहरू, शाखा अधिकृत, नासु, खरिदार, प्रहरी निरीक्षक, प्रहरी सहायक निरीक्षक, अधिकृत क्याडेट, बैंकिङ, सार्वजनिक संस्थान, शिक्षक सेवा आयोगका विभिन्न पद।
मुख्य विशेषताहरू,
चर्चित लेखक तथा सम्बन्धित क्षेत्रका विज्ञ र वरिष्ठ प्रशिक्षकहरूबाट कक्षा सञ्चालन।
हरेक हप्ता नमुना परीक्षा लिई फिडब्याक दिइने, कमजोर विद्यार्थीका लागि थप विशेष कक्षाको व्यवस्था।
हरेक समूहमा पहिला भर्ना हुने 20 जनालाई विशेष छुटको व्यवस्था।
होस्टलको समेत व्यवस्था भएको।
छिटो गरौँ, धमाधम कक्षाहरू सञ्चालन भइरहेका छन्।
थप जानकारीका लागि कोशिश शैक्षिक केन्द्र, नयाँ पानेश्वर, काठमाडौँ। फोन नम्बर 41 07 007, 98 5 11 72 194।
41 07 007, 98 5 11 72 194।
बगेको खोला फर्किएला, समयले नि फर्किएला, तर कोरियन भाषाले अड्किएला। विगतका वर्षहरूमा हजारौं विद्यार्थीहरूलाई कोरियन भाषा उत्तीर्ण गराउन सफल मल्टी प्रोफेसनल एकाडेमी MPA बाग बजारमा कोरियन भाषा तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेका छन्। सुविधाहरू, डेली टेस्ट तथा फिडब्याक सहित दैनिक 3 घण्टा तयारी कक्षा, प्रत्येक हप्ता छुट्टै विकली टेस्ट पनि, नियमित परीक्षाहरूको माध्यमबाट विद्यार्थीहरूको स्तर छुट्याई सोही अनुरूपको विशेष कक्षाहरूको व्यवस्था, कमजोर विद्यार्थीले सपोर्टिङ क्लास अनिवार्य रूपमा लिनै पर्ने व्यवस्था। मल्टी प्रोफेसनल एकाडेमी MPA बाग बजार, पुरानो बस पार्क नजिकै। फोन 01-424-6024।
मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
सम्पर्क नेपाल जापान सेवा सेन्टर, नागपोखरी, काठमाडौँ। फोन नम्बर 44 28 242 44 28 242।
कम वन्स, यु विल सर्टेनली बी बेनिफिटेड।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर। बैतडीको विशालपुर गाविसलाई घरमा हुने सुत्केरी शून्य अथवा पूर्ण संस्थागत सुत्केरी गाविस घोषणा गरिएको छ। गाविसमा रहेका 83 गर्भवती महिलाले सुरक्षित रूपमै स्वास्थ्य संस्थामा बच्चा जन्माएको, चार पटक नेपाल सरकारको प्रोटोकल अनुसार गर्भ जाँच गराएको, तिथि खोप लगाएको, गर्भवती महिलाले आइरन खाएका लगायतका सूचकहरू पूरा भएपछि गाविसलाई पूर्ण संस्थागत सुत्केरी घोषणा गरिएको हो।
युनाइटेड मोदी हाइड्रो पावर लिमिटेडले 17,25,000 किता साधारण शेयर जारी गर्ने भएको छ। धितोपत्र बोर्डले कम्पनीलाई साधारण शेयर जारी गर्ने अनुमति दिएको हो। यसअघि आयोजनाले स्थानीय बासिन्दालाई 10% शेयर दिने अनुमति समेत पाइसकेको छ। बोर्डले झण्डै 15% शेयर आम नागरिकलाई प्रदान गर्ने गरी स्वीकृति दिएको हो।
सप्तरीको राजविराजमा नापतौलमा ठगी गर्ने 6 जना सुनचानी व्यवसायीलाई कार्यवाही गरिएको छ। विराटनगरको गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालयको टोलीले गरेको अनुगमनपछि उनीहरूलाई कार्यवाही गरिएको गरिएको हो।
स्थानीय निकायमा कार्यरत अस्थायी कर्मचारीलाई बिना शर्त स्थायी गर्नुपर्ने लगायतका माग राख्दै विभिन्न जिल्लाका स्थानीय निकायका कर्मचारी आन्दोलित भएका छन्। मंगलबारदेखि हातमा कालो पट्टी बाँधेर विरोध गरिरहेका जिल्ला विकास समिति, नगरपालिका र गाविसका अस्थायी र करार कर्मचारीले आज बिहान एक घण्टा काम पनि ठप्प पारेका छन्।
प्रथम बारा मत्स्य तथा कृषि महोत्सव आजदेखि बारामा शुरू भएको छ। देशलाई माछा उत्पादनमा आत्मनिर्भर बनाउन तथा उपभोक्तालाई नेपाली माछाको परिकारमा परिचित गराउने उद्देश्यले महोत्सव आयोजना गरिएको मेला आयोजक बारा मत्स्य व्यवसायी संघले जनाएको छ।
मेरो पनि भन्नु छ।
हिजोको नेपाल दर्पणमा सल्यानका छात्रा बलात्कार गर्ने शिक्षकलाई अदालतले सजाय सुनाएको खबर सुनेर दाङका गोपाल विक एसएमएसमा लेख्नुहुन्छ, अभिभावकहरू आफ्नो छोरीलाई स्कूल पढाउन पनि डराउनु पर्ने अवस्था छ। यस्तो अपराध गर्नेलाई 11 वर्षको कैद सजाय सुनाएको खबर सुने, तर यस्तालाई त जन्म कैदको फैसला हुनुपर्ने हो।
यही खबरमा विपिन निरौला एसएमएसमै लेख्नुहुन्छ, राम्रो ज्ञान सिकाउने गुरुबाटै छात्रा बलात्कृत भइन्, यस्तो कुकर्म गर्नेलाई जन्म कैद गर्ने कानून छिट्टै बनोस्, शुभकामना।
राष्ट्रिय लिग नहुँदा नेपाली फुटबल खेलाड़ी खेल क्षेत्रबाट पलायन र विदेशतिर गएको खबर उज्यालो अनलाइनमा पढेर फेसबुकमा विक्रम खनाल लेख्नुहुन्छ, तितो सत्य यही हो, तर यस बारेमा कसले कुरा उठाउने, यहाँ सबै आफ्नै स्वार्थको कुरा गर्ने मात्रै छन्।
खुपेन मगरले फेसबुकमै लेख्नु भएको छ, अब के गर्ने, कुनै भविष्य नै हुन्न, राष्ट्रिय खेलाडीको लागि केही हेर्नुपर्छ दाम पनि, सबै नेता कार्यकर्तालाई नै पुग्दैन राज्य कोषको पैसा, कहाँबाट चल्छ र खेलाडीहरूको जिन्दगी।
अनि बुद्ध थापाले फेसबुकमा लेख्नु भएको छ, ए ठिकै गरे, किनकि खेलाडीलाई खेल्ने बेलामा मात्रै सरकारले हेर्छ, अरू बेला वास्तै छैन, खेलाडीलाई सांसदहरूको जति भत्ता हुनुपर्छ र तालिम पनि हुनुपर्छ।
विचारका लागि तपाईँलाई धन्यवाद। तपाईँ पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ। आफ्नो विचार हाम्रो आइबीआर नम्बर 01500019 फोन गरेर रेकर्ड गराउनुहोला।
यस्तै मोबाइलमा UNN टाइप गरी एक स्पेस दिएर नाम र ठेगाना सहित 35566 पठाउन सक्नुहुन्छ। तपाईँका विचार नेपाल दर्पण र काया कैरनमा प्रसारण गर्नेछौ।
मेरो पनि भन्नु छ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू ऋग्वेद शर्मा र सुजाता खत्री। अब विदेशको खबर। अफ्रिकी देश केन्यामा रहेको विश्वकै सबैभन्दा ठूलो शरणार्थी शिविर बन्द गर्ने केन्याली सरकारको निर्णय त्यहाँको उच्च अदालतले बदर गरेको छ। केन्या सरकारले गएको वर्ष दद्दाब शिविर बन्द गर्ने घोषणा गरेको थियो, तर त्यहाँको उच्च अदालतले शिविर बन्द गर्नु आम उत्पीड़न हुने भन्दै सरकारको निर्णय उल्ट्याइदिएको हो। सरकारले भने शिविरका कारण देशमा सुरक्षा चुनौती बढ़ेको तर्क गर्दै आएको छ। दद्दाब शिविरमा 260,000 भन्दा बढ़ी सोमालियाली शरणार्थी बस्दै आएका छन्। दद्दाब शिविर सन् 1991 स्थापना गरिएको थियो।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब खेल खबर। नेत्रहीन विश्वकप 2020 क्रिकेटमा न्यूजील्याण्ड विरूद्धको खेलमा नेपाल 141 रनले विजयी भएको छ। प्रतियोगितामा 9 खेल खेलेको नेपालको यो दोस्रो जित हो। आजको खेलमा नेपालका पदम बहादुर बडैलाले 90 बलमा नट आउट 211 रन बनाए।
नेपाल फिफा वरियतामा दुई स्थान माथि उक्लिएको छ। फिफाले आज सार्वजनिक गरिएको वरियता अनुसार नेपाल दुई स्थान उक्लिएर 173 स्थानमा पुगेको छ। दक्षिण एसियाली देशमा नेपाल चौथो स्थानमा छ भने भारत सबैभन्दा माथि 130 स्थानमा छ। फिफा वरियताको शीर्ष स्थानमा अर्जेन्टिना, दोस्रोमा ब्राजिल र तेस्रोमा जर्मनी छन्।
त्रिभुवन आर्मी क्लब बाराको सिमरामा चलिरहेको 8 सिमरा गोल्ड कपको फाइनलमा पुगेको छ। आज भएको खेलमा हिमालयन शेर्पा क्लबलाई 2-1 हराउँदै आर्मीले फाइनलमा संकटा क्लबसँगको भेट पक्का गरेको हो। आर्मी र संकटा बीचको फाइनल पर्सी शनिबार सिमरामा हुनेछ। सिमरा गोल्ड कपको फाइनलमा पुगेको संकटा क्लबले गाईघाटमा आजदेखि शुरू भएको उदयपुर गोल्ड कप फुटबलमा पनि विजयी शुरूआत गरेको छ। हिजो सिमरामा खेलेर रातारात उदयपुर पुगेको संकटाले आज भएको खेलमा धरान फुटबल क्लबलाई 3-1 हरायो।
नेपाली राष्ट्रिय फुटबल टीमका प्रशिक्षक ग्योटुकी कोजीले एएफसी एसियन कप छनौट 2019 लागि शुरूआती चरणमा 36 खेलाड़ी छनौट गरेका छन्। गएको नोभेम्बरमा एएफसी सोलिडारिटी कप जितेको टीमका 23 खेलाड़ीमा अरू 13 खेलाड़ी मिसाइएको हो। 36 खेलाड़ीको प्रशिक्षण आउँदो फागुन 1 गतेदेखि शुरू हुनेछ।
क्रिकेट एसोसिएशन अफ नेपाल क्यानले 1.5 महिनापछि हुने वर्ल्ड क्रिकेट लीग च्याम्पियनशीपको लागि 24 खेलाड़ी छनौट गरेको छ। 2 हप्ता अघि किर्तिपुरमा भएको सुपर लीगका आधारमा खेलाड़ी चयन गरिएको हो। आज छनौटमा परेका 24 खेलाड़ीलाई फागुन 1 गतेदेखि बन्द प्रशिक्षणमा राखे पछि अन्तिम टोलीको घोषणा गरिनेछ। प्रशिक्षणका लागि राष्ट्रिय टोलीमा परेका फुटबल र क्रिकेट खेलाड़ीको नामावली तपाईँले उज्यालो अनलाइनमा पढ्न सक्नुहुन्छ।
र नेपाली सेना पोखरामा जारी सृजना अन्तर्राष्ट्रिय आमन्त्रण भलिबल प्रतियोगिताको पुरूषतर्फ फाइनल प्रवेश गरेको छ। त्यस्तै महिलातर्फ न्यू डायमण्ड एकाडेमी फाइनल पुगेको छ। सेनाले अब उपाधिका लागि नेपाल पुलिसको सामना गर्नेछ। महिलातर्फ न्यू डायमण्ड एकाडेमीले सशस्त्र प्रहरीको एपीएफ क्लबसँग प्रतिस्पर्धा गर्नेछ। खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
देउवाका अडान सामु निधि लचक भएपछि जयबहादुर चन्द प्रहरी महानिरीक्षक हुने पक्का। आइतबारको मन्त्री परिषद बैठकमा प्रस्ताव पेश हुने।
सत्य निरूपण र बेपत्ता छानबिन आयोगको म्याद एक वर्ष थपिएको एक वर्षमा पनि आयोगले काम नसक्ने।
उत्पादनशील क्षेत्रतर्फ कर्जा बढ़ाउने भन्दै बैंकहरूले गाड़ी र घर जग्गा किन्न ऋण नदिने। चालू आर्थिक वर्षको पहिलो छ महिनामा व्यापार घाटा 71% बढ़्यो।
शरणार्थी शिविर बन्द गर्ने केन्या सरकारको निर्णय त्यहाँको उच्च अदालतले उल्ट्यायो। शिविर बन्द गर्नु आम उत्पीड़न हुने अदालतको भनाई।
र नेत्रहीन विश्वकप क्रिकेटमा नेपालद्वारा न्यूजील्याण्ड पराजित। हिमालयन शेर्पालाई हराउँदै त्रिभुवन आर्मी सिमरा गोल्ड कप फुटबलको फाइनलमा।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सन्दीप सुन्दाससँगै रुबिना श्रेष्ठ र मोहन पौडेल पनि विदा माग्छौ। नमस्कार।